ہوں تجھکو واسطہ تیرے حبیب کا.
الحمد للہ رب العالمین والصلاة والسلام علی سید المرسلین اما بعد فاعوذ باللہ من الشیطان الرجیم بسم اللہ الرحمن الرحیم الصلاة والسلام علیک یا رسول اللہ الصلاة والسلام علیک یا حبیب اللہ الصلاة والسلام علیک یا نبی اللہ وعلی آلک واصحابک یا نور اللہ. مدنی چینل کے ناظرین, ایک مخصوص وقفے کے بعد, تقریباً 7-8 مہینے کے وقفے کے بعد احکام تجارت کے ساتھ حاضر ہیں, اور انشاءاللہ عزوجل اب یہ کنٹینیو چلے گا. مفتی صاحب بھی ہمارے ساتھ ہوں گے, آپ کے سوالات ہوں گے تجارت سے متعلق, لین دین سے متعلق, مالی معاملات سے متعلق, آپ کے اشکالات, آپ کے سوالات انشاءاللہ عزوجل یہاں پہ رکھے جائیں گے, فورم پہ رکھے جائیں گے, مفتی صاحب کے سامنے رکھے جائیں گے, اور مفتی صاحب حسب معمول آپ کی انشاءاللہ عزوجل شرعی رہنمائی فرمائیں گے اور اپنے مدنی پھولوں سے نوازیں گے. سلسلے کا باقاعدہ آغاز کرتے ہیں نبی کریم علیہ الصلوۃ والسلام پہ درود پاک کی فضیلت سے. نبی رحمت شفیع امت صلی اللہ تعالی علیہ وسلم فرماتے ہیں, من صلی علیہ فی یوم مئۃ مرۃ, یعنی جو کوئی مجھ پر روزانہ 100 مرتبہ درود پاک پڑھے گا, قضى الله له 100 حاجۃ, اللہ تعالیٰ اس کی 100 حاجتیں پوری فرمائے گا, 70 منها لآخرته و 30 منها لدنیا, یعنی اس میں سے 70 حاجتیں جو ہوں گی وہ آخرت کی اور 30 دنیا کی ہوں گی جو رب کائنات پوری فرمائے گا. میرے میٹھے اسلام بھائیوں اور مدنی چینل کے ناظرین, اپنی عادت بنائیے کثرت کے ساتھ درود پاک پڑھنے کی, اور اس نیت کو بھی شامل کر لیجئے کہ انشاءاللہ عزوجل کم از کم 100 مرتبہ روزانہ درود پاک پڑھوں گا, اور یہ جو فضیلت حدیث پاک میں بیان ہوئی اس کو پانے کی سعی کروں گا. اللہ تعالی ہمیں عمل کرنے کی توفیق عطا فرمائے. صلو علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ تعالی علیہ وسلم. میرے میٹھے میٹھے اسلام بھائیوں اور مدنی چینل کے ناظرین, جیسے کہ میں نے عرض کیا, مفتی صاحب ہمارے ساتھ ہوں گے, لیکن فی الوقت آج کے دن مفتی صاحب ہمارے ساتھ اس وقت فزیکلی موجود نہیں ہیں, بلکہ مفتی صاحب حرمین شریفین تشریف لے گئے اور وہاں عمرے کی سعادت حاصل کر رہے ہیں, لیکن وہاں سے انہوں نے ہمارے لیے, ہماری خواہش پر, ہماری جستجو پر ایک چھوٹا سا پیغام ریکارڈ کر کے بھیجا ہے. انشاءاللہ عزوجل آپ کو دکھاتے ہیں, سناتے ہیں, اور پھر سلسلے میں شامل کریں گے احکام تجارت کے جو ماضی میں ایپیسوڈز ہوئے ہیں, مختلف اقساط ہوئی ہیں, اور اس میں جو سوالات ہوئے ہیں اس میں سے کچھ منتخب سوالات ہیں جو بہت ہی عمومی نوعیت کے ہیں, اور ایسا لگتا ہے کہ ایک بڑی تعداد جو ہے اس کو اس کی رہنمائی کی ضرورت ہوتی ہے. انشاءاللہ عزوجل وہ سوالات منتخب جو ہیں وہ پیش کیے جائیں گے, اس کے جوابات پیش کیے جائیں گے, اور آج بھی انشاءاللہ سیکھنے سکھانے کا سلسلہ جاری و ساری رہے گا. چلتے ہیں مفتی صاحب کی طرف, اور مفتی صاحب نے جو ہمیں ویڈیو پیغام بھیجا ہے, ناظرین کے لیے بھیجا ہے, اس میں پیغام بھی ہے, محبت بھی ہے, انشاءاللہ عزوجل وہ دکھاتے ہیں آپ کو. جی, صلو علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ تعالی علیہ وسلم.
بسم اللہ الرحمن الرحیم. محترم اور پیارے اسلامی بھائیوں اور مدنی چینل کے ناظرین, کافی عرصے بعد آپ دیکھ رہے ہیں سلسلہ احکام تجارت. آج الحمدللہ رب العالمین میں مکہ مکرمہ میں موجود ہوں, میری حاضری آج نہیں ہو سکے گی. انشاءاللہ العزیز آئندہ اتوار کو آپ کے ساتھ میں موجود ہوں گا. ایک خوشخبری آپ کو سناتا چلوں, 13 جولائی بروز جمعرات بعد نماز عشاء سے ہر جمعرات کو شروع ہو رہا ہے سلسلہ احکام حج. جی ہاں, حاجیوں کے لیے بہت مفید سلسلہ. حج پر جانے والے اس سلسلے میں حج کے بنیادی معلومات سیکھ سکیں گے, حج کے فرائض, واجبات کی خلاف ورزی کی جائے تو کیا احکام لازم آتے ہیں, آپ کے دوست و احباب, عزیز و اقارب, آپ کے جاننے والے جو حج پر جا رہے ہیں انہیں اس سلسلے کی ضرور دعوت دیجئے, آپ کے جاننے والوں کے جاننے والے جا رہے ہیں ان کو بھی دعوت دیجئے کہ وہ اس سلسلے کی ترغیب دلا سکے. اپنے سفر کے اندر میں نے بہت سارے لوگوں کو سنا, بہت سارے لوگوں نے مسائل پوچھے, اور یقین مانیے بعض مسائل پر دل مغموم ہو جاتا تھا. ایک مسئلہ یہ بھی پوچھا گیا کہ ایک صاحب اسی سفر میں رمضان مبارک میں کراچی سے آئے احرام باندھ کر مکہ مکرمہ ٹھہرے رہے، لیکن ان کو پتہ ہی نہیں تھا کہ عمرہ کیا ہوتا ہے، کیسے کرنا ہوتا ہے. جب قافلہ مدینہ منورہ جانے لگا، انہوں نے احرام کھولا اور مدینہ منورہ چلے گئے. تو دیکھیے غفلت اور نا علمی کی انتہا کہاں تک پہنچی ہوئی ہے. تو حج کے مسائل یقیناً مشکل ہوتے ہیں اور یہاں آ کر ہی واسطہ پڑتا ہے. یہاں آنے سے پہلے اس کی تیاری کر لیجئے، رفیق الحرمین کا مطالعہ شروع کر دیجئے، اور انشاءاللہ العزیز ہم دیکھیں گے 13 جولائی بروز جمعرات بعد ہمارے عشاء سے سلسلہ احکام حج لائف بھی، اور اللہ نے چاہا تو آئندہ اتوار کو آپ سے ملاقات ہوتی ہے. دیکھتے رہیے مدنی چینل.
ماشاء اللہ عز و جل مفتی صاحب حرمین شریفین میں ہیں، وہاں کی بہاریں وہاں کا فیضان لوٹ رہے ہیں، اور انشاءاللہ عز و جل آئندہ اتوار کو 9 جولائی سے احکام تجارت میں یہاں منچ پہ موجود ہوں گے. آپ کی کالز کے، آپ کے واٹس اپ کے، آپ کے ٹیکسٹ سوالات جو ہوں گے، انشاءاللہ عز و جل مفتی صاحب اس کے جوابات دیں گے، اور اللہ کی رحمت سے یہ سلسلہ جاری و ساری رہے گا. اب جو ہم نے سوالات پچھلی ایک سال سے احکام تجارت کے نکالے ہیں، اس میں سے کچھ سوالات آپ کے سامنے رکھتے ہیں. انشاءاللہ عز و جل خوب سیکھنے سکھانے کا معاملہ رہے گا اور فائدہ بھی پہنچے گا. ایک معاملہ ہوتا ہے تجارتی لین دین، جب ہوتا ہے کوئی مالی معاملہ ہوتا ہے، کوئی چیز خریدتے ہیں کوئی چیز بیچتے ہیں، تو بعض اوقات بیچ میں کوئی مڈل مین آ جاتا ہے اور وہ جو ہے کمیشن لیتا ہے. کچھ معاملات ہوتے ہیں پرسنٹیج سے لیتا ہے، کبھی کسی طریقے سے لیتا ہے. اب یہ گھروں کے معاملے میں بھی ہوتا ہے، گاڑی کے معاملے میں بھی ہوتا ہے، دیگر سامان اور دیگر تجارتی معاملات میں بھی ایسا ہوتا ہے. لیکن ایک انوکھا سوال احکام تجارت میں آیا اور بروکری کے حوالے سے، کمیشن کے حوالے سے دیکھتے ہیں کہ کس خاص معاملے میں کمیشن لینے کی بات کی جا رہی ہے اور کمیشن دینے کی، یا بروکری لینے اور دینے کی بات کی جا رہی ہے، اور اس کا شرعی حکم کیا مفتی صاحب بتا رہے ہیں. آئیے دیکھیے، دلچسپی سے خالی نہیں ہوگا. یہ گھروں کی اور گاڑیوں کی بروکری اور کمیشن تو آپ نے بہت سنا ہوگا، لیکن ابھی جو یہ سوال آ رہا ہے اور ہم چلا رہے ہیں، یہ سوال بھی بڑا دلچسپ ہے اور اس کا جو جواب ہے وہ بھی بہت الحمدللہ عز و جل اچھا، معقول اور تشفی بخش ہے. آئیے دیکھتے ہیں مفتی صاحب کیا فرما رہے ہیں اور سوال کیا کیا گیا ہے.
میں لاہور سے مشرف بات کر رہا ہوں. میں یہ پوچھنا چاہتا ہوں کہ میں جہاں پہ کام کرتا ہوں، وہ مجھے مطلب ان کا ہے سلسلہ کہ ہسپتال ہے، مریض لے کے آئے، مریض لے کے آئے تو آپ کو پھر کمیشن ملے گا. میں مریض لے کے آتا ہوں تو جب وہ ان کا بل پاس ہو جاتا ہے پھر مجھے کمیشن ملتا ہے. آیا کہ وہ آمدنی ٹھیک ہے؟
اوکے، کوائٹ انٹرسٹنگ کوسچن اینڈ ویری ڈفرنٹ اچھوتا ہے اور تھوڑا سا منفرد سوال ہے. سچی بات ہے، اس سوال کے آنے سے مجھے خوشی بھی ہوئی ہے، اور یعنی الحمدللہ نئی نئی صورتیں سامنے آنا اور اس پر ایکسپینشن ہونا.
کس شعبے کی طرف جاتے ہیں پھر آپ اس کے جزیات کی طرف جاتے ہیں تو پھر وہ چیز کھلنا شروع ہوتی ہے. اب مسئلہ یہ ہے کہ یہ کس طرح کے بروکر ہیں. ایک بروکر صدر میں بھی گھوم رہے ہوتے ہیں.
اچھا اچھا اچھا،
بڑے مشہور بروکر ہوتے ہیں.
صحیح ہے صحیح، میرا واسطہ بھی پڑا جی، میں سمجھ گیا جدھر اشارہ.
اور آئیں گے اور آ کر کہیں گے ارے جناب آپ کی چال سے لگ رہا ہے آپ کمزور ہیں تھوڑے.
صحیح،
ٹھیک ہے. کسی فربا آدمی کو دیکھیں گے ارے آپ کو تو جو ہے نا پتلے پن کی ضرورت ہے.
صحیح،
ٹھیک ہے. کسی اور کے پاس آئیں گے آپ کی آنکھوں کے گرد تو ہلکے
پڑ رہے ہیں، جگر پڑ رہے ہیں. ٹھیک ہے، صحیح صحیح.
تو دیکھا جائے تو یہ محنت کر رہا ہے.
صحیح،
محنت کر رہا ہے کہ بندے کے پاس آ رہا ہے، آ کے ڈاکٹر تک پہنچا رہا ہے. لیکن ان لوگوں کا سسٹم فراڈ پر مشتمل ہے. ایک تو یہ کہ یہ جھوٹ بول رہے ہیں کہ آپ تو یوں ہو رہا ہے آپ کے.
صحیح صحیح،
وہ نپے تلے جملے بولتے ہیں، ضروری نہیں ہے. خام خام آدمی چلتے آدمی سڑک چلتے آدمی کو ڈرا دیں گے آ کے، ٹھیک ہے. اور پھر بدتمیزی کرتے ہیں، وہ الگ ہے. پھر کیا ہوتا ہے کہ ڈاکٹر بھی ہوتا ہے بڑی سیٹنگ والا.
صحیح،
وہ 2000 روپے کے دوائی کا بل بنا دے گا.
صحیح،
تو ٹھیک ہے، مریض نے ڈاکٹر کو دکھایا، ڈاکٹر کی فیس دے وہ چلا جائے، دوا وہ خریدے نہ خریدے کچھ اور کرے اس کی مرضی ہے. اب اس پر ٹارچر کرنے کی رپورٹیں بھی شائع ہوئی ہیں اخباروں میں کہ اس کو زبردستی کی جاتی ہے، ٹارچر کیا جاتا ہے، اور جناب اس سے کہا جاتا ہے آپ نے دوائی بھی خریدنی ہے یہاں پہ.
صحیح،
تو یہ تو بدماشی ہے. یہ تو اس طرح کے جو چکر ہیں شرن کیسے یہ جائز ہو سکتے ہیں؟ اور کوئی بھی شریف آدمی ان چیزوں کو نہیں اپنائے گا. ایسے لوگوں کو ٹھگ کہا جاتا ہے. तो जो इस तरह लोग सादा लोगों को ठगते हैं। हमारे यहाँ कराची में ये इत्तलात भी हैं कि जो ऑटो पार्ट्स मार्केट्स हैं यहाँ पर इस तरह के ठग होते हैं। जो लोग गाड़ियां बनवाने जाते हैं 100-200 के काम के बदले 2000-4000 का काम निकाल देंगे, और कोई ना भी बनवाना चाहे तो लड़ेंगे, फिर आपको तो बनाना पड़ेगा। कहीं ये तो नहीं है कि ये भी हमारे कराची के सदर की तरह जो है ना, जो लोग यहाँ घूम रहे हैं उनकी तरह लोगों को झूठ बोल बोल के डरा डरा के मरीज करार दे के फिर डॉक्टर के पास ले जाते हों? तो ये पेशा तो किसी सूरत में भी जायज नहीं हो सकता। हाँ, अगर किसी डॉक्टर ने कहा हुआ है कि यार आपकी नजर में कोई मरीज हो तो मेरे पास ले आइएगा, इस तरह कारवान वालों का निजाम होता है
जी जी,
कि उसने कहा होता है, अपने नुमाइंदे मुकर्रर किए होते हैं, तो वो मसाजिद के जरिए या दीगर फोरम्स के जरिए उनको पता चल जाता है ये उम्र पे जाने वाले हैं। बाद ने ऑफिस भी खोला होता है तो फिर वो कारवान तक पहुंचाते हैं और अपनी जो है कमीशन लेते हैं। इन्हें स्कैनिंग की हाजत है, अपने जो है वो तरीका कार को स्कैन करवाएं शरीर तौर पर और फिर उस जो रहनुमाई मिले उसके मुताबिक
अमल करें। माशाल्लाह, मरहबा
जी। मदनी चैनल के हाजिर, आपने सवाल देखा और उसका जवाब भी देखा। यहाँ मुफ्ती साहब ने एक मदनी फूल इरशाद फरमाया आखिर में कि अपने कारोबार को या ये जो सिस्टम के तहत जो भी चल रहा है मामला, इसको स्कैन करवाने की जरूरत है और इस पर शरई रहनुमाई लेने की जरूरत है। अल्हम्दुलिल्लाह अज़्ज़ोज़ शेख तरीकत अमीर अहले सुन्नत इसकी बहुत तरगीब इरशाद फरमाते हैं कि हर मामले ही में दारुल इफ्ता अहले सुन्नत से या किसी मुस्तनद मुफ्ती से शरई रहनुमाई ले ली जाए कि आया ये करना दुरुस्त है या दुरुस्त नहीं है, ये किस अंदाज पे करेंगे तो दुरुस्त हो जाएगा। और मुफ्ती साहब ने भी यही बात इरशाद फरमाई। और कारोबार के हवाले से, ये कारोबार जो है ये वो शोबा है जिंदगी का कि जिसके बारे में हदीस पाक में आया, तिजारती मामला जो हैं, माली मामला जो हैं, तिजारत के हवाले से आया हदीस पाक में। नबी रहमत सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया अलकासिबु हबीबुल्लाह, कि तिजारत करने वाला जो है, अपने हाथ से रोजी रोटी कमाने वाला जो है, वो अल्लाह का दोस्त है, अल्लाह का प्यारा है। और हजरत फारूक आजम रदी अल्लाह तआला ने फरमाया करते थे कि हमारे बाजारों में वो आए जिसको, जो अहले इल्म हो, जो खरीदो फरोख्त के मामलात और मसाइल से वाकिफ हो, वो हमारे बाजारों में आए। और ये तिजारत, मुलाजमत या कोई भी ऐसा शोबा, ऐसा काम जिससे आप अर्निंग करते हैं, जिससे आप कमाते हैं, जिससे आप माली फायदा हासिल करते हैं, ये बड़ा नाजुक मामला होता है कि आपकी जरा सी लापरवाही से, जरा से गलत मामले से ऐन मुमकिन है कि आने वाली इनकम जो है वो नाजायज और हराम हो जाए। और अगर आप उसे एक अच्छे प्रोसीजर के तहत पाए तकमील तक पहुंचाए, उसको पूरा करें, तो वही जो रोजी होगी, वही जो आमदनी होगी, वो जायज भी होगी, हलाल भी होगी, तैयब भी होगी। अल्लाह ताला हमें बरकतें भी अता फरमाए रिस्क रोजी में और इल्म दीन हासिल करने की तौफीक अता फरमाए, हर मामले में शरई रहनुमाई लेके काम करने की तौफीक अता फरमाए, बिलखसूस तिजारत के हवाले से, मुलाजमत के हवाले से, माली लेन देन के हवाले से। अच्छा, इसी एतबार से एक बड़ा ही अच्छा सवाल भी आया और मेरा अपना गुमान ये है कि शायद हर किसी को किसी न किसी अंदाज में मामला पड़ता ही है। वो क्या मामला है कि कभी हम काम करवाते हैं या कोई हमसे काम करवाता है और काम तय हो जाने के बाद, उसकी मजदूरी तय हो जाने के बाद, कुछ काम इजाफी भी करवा लिया जाता है, कुछ मजीद काम बढ़ा दिया जाता है, लेकिन उजरत नहीं बढ़ाई जाती। उसकी जो भी उसका सिला देना होता है, जो उसकी तनख्वाह देनी होती है या जो भी माली मामला तय हुआ होता है, तो वो तो नहीं बढ़ाते, वो अपने फ्रेम से बाहर नहीं निकलता, लेकिन काम जो है वो अपने फ्रेम से बाहर निकल जाता है। तो ऐसी सूरत में शरीयत इस्लामिया क्या कहती है, ये सवाल भी सुनिए और मुफ्ती साहब जो जवाब इरशाद फरमा रहे हैं इसको भी सुनिए। अल्लाह ताला हमें अमल करने की तौफीक अता फरमाए।
मेरा नाम गुलाम मुर्तजा बेग है और मेरा मुफ्ती साहब से ये सवाल है कि हम मजदूरी पे काम करते हैं सेठ साहब के पास, अपने कारखानदार के, तो उसमें जो हमारा काम है उसमें रद्दो बदल हो जाती है और काम में इजाफा हो जाता है और उसकी वो मजदूरी से जो है हम बहस करके भी ले नहीं पाते हैं, तो इसका क्या हुक्म?
इंशाल्लाह के साथ भी होते हैं और घर में किसी काम करने आए दुकान में ऑफिस में, तो पहले तय हुआ कि ऐसा ऐसा बनाना है, फिर काम जब होना शुरू हुआ तो जहन में आया कि ये तब्दीली भी आ जाए, ये दरास लग जाए, ये लॉक लग जाए, तो अब ये काम में इजाफा हो गया लेकिन उजरत में इजाफा नहीं होता, तो ऐसा करना दुरुस्त है?
ये जो जितने भी मेकिंग के काम है ना, इनके अंदर ये चीज तो है,
ठीक है,
कि एक बंदे के जहन में एक आइडिया होता है कि इस तरह की मैंने अलमारी बनवानी है,
सही,
جب وہ بن جاتی ہے تو پھر اس کے ذہن میں دو تین چیزیں اور آ جاتی ہیں.
ٹھیک ہے.
تو اب خاص طور پر جو بنوانے والے ہوتے ہیں, جو گاہک ہوتے ہیں, ان کے اندر پایا جانے والا ایک عام عیب ہے کہ وہ ہزاروں کیا لاکھوں روپے مٹیریل پہ خرچ کر دیں گے.
صحیح.
اور اگر مزدور یہ کہہ دے گا, کارپینٹر ہے یا کاریگر ہے, کہ جناب آپ نے تو یہ کام طے کیا تھا ہمارے ساتھ اور یہ کام آپ بڑھوا رہے ہیں,
ٹھیک ہے,
اس کے تھوڑے پیسے آپ زیادہ دیں ہمیں, اس پر ضد ہوگی, بحث ہوگی, بہت سارے معاملات ہوں گے.
ٹھیک ہے.
تو شرعی ضابطہ یہی ہے کہ جس سے جتنا کام آپ نے طے کیا ہے وہ اتنے ہی کام کرنے کا پابند ہے اور اس کو جو اجرت طے ہوئی وہ ملے گی.
صحیح.
جب کام بڑھوایا جا رہا ہے تو پھر اس کی الگ سے اجرت طے کریں.
ٹھیک ہے.
اور پھر یہ ہوتا ہے کہ ایسا نہیں ہوتا کہ ایک شخص جو ہے وہ دراز کا اضافہ کروانا چاہ رہا ہے تو وہ 5,000 روپے مانگ لے گا.
صحیح.
تو دوسرا بھی خیال کرے گا کہ نہیں, میں نے اس کا ہزاروں روپے کا یا لاکھوں کا کام کیا ہے, دراز کا اضافہ کرنا ہے, چلو میں تھوڑے سے پیسے مانگ لوں.
ٹھیک ہے.
تو وہ بھی کچھ زیادہ نہیں مانگتا.
صحیح.
لیکن یہ ہے کہ جب کام اس کا آپ نے بڑھوایا ہے تو کام بڑھوانے کی وجہ سے لازمی طور پر اس کو اس سے پوچھ کر بڑھوایا جائے گا کہ بھائی یہ کام بھی کروانا ہے, بتاؤ آپ کر دو گے یا نہیں.
ٹھیک ہے.
اور اس کی کیا مزدوری لوگ ہیں, پھر طے کر کے اضافہ کروا لیا جائے.
اچھا, یہ پہلے تو ایک کام طے ہوا, اب کام بڑھوانا ہے تو اس کو بول دیا یہ کر دو, اب وہ بھی طے نہیں کر رہا کہ مجھ سے مزید میں اس سے کتنے لوں گا, اور یہ بھی کہتا کر دو, تو کیا یہ طریقہ صحیح ہے؟ پہلے طے ہونا ضروری ہے.
کر دو جب بولا جا رہا ہے اسی وقت ریٹ بھی طے ہو جائے.
ٹھیک ہے.
کہ اس کے کتنے پیسے لوگ ہیں.
ٹھیک ہے.
ورنہ پھر جو ہے وہ نزا کی صورت بنتی ہے, ایک کہتا ہے کہ نہیں یہ تو زیادہ ہے, دوسرا کہتا ہے نہیں کم ہے, اور کام ہو چکا ہوتا ہے, محنت کرنے والے کی تو محنت ہو چکی ہوتی ہے.
صحیح.
اور پھر کوئی واپسی کی صورت بھی نہیں ہوتی, تو یہ نہیں ہونا چاہیے.
ٹھیک ہے جی, جو شرعی رہنمائی دی جا رہی ہے اللہ تعالیٰ ہمیں اس پہ عمل کرنے کی توفیق عطا فرمائے. اچھا, ایک ہم نے ایک سیریز کی تھی گوشت مارکیٹ کے حوالے سے, احکام تجارت میں گوشت مارکیٹ کا سابقہ کام جو ہوتا ہے گوشت کی خرید و فروخت ہوتی ہے, تو پھر ہم سلاٹر ہاؤس بھی گئے تھے, مختلف قصاب اسلامی بھائیوں سے بھی ملاقات کی تھی اور ان سے بہت ساری معلومات بھی ملی تھی. اس میں ایک چیز ہمیں یہ پتہ چلی تھی کہ جو گوشت بکتا ہے مارکیٹ میں, اس میں ایک طبقہ ایسا ہے, ظاہر سی بات ہے ہر جگہ اچھے برے لوگ ہوتے ہیں, تو اس میں ایک طبقہ ایسا ہے کہ جو گوشت میں پریشر لگاتا ہے. جی ہاں, پریشر والا گوشت وہ کہلاتا ہے, اور وہ سلسلہ یہ ہوتا ہے کہ گوشت میں مختلف نسوں کے ذریعے مختلف طریقوں سے پانی بھر دیا جاتا ہے. اب اس کا بھی جو ہے وہ ویٹ ہوتا ہے گوشت کا, جو بھی ریٹ ہو, لیکن پانی کا کوئی خاص ریٹ نہیں ہوتا, بلکہ پانی مفت میں مل جاتا ہے زیادہ تر, اور وہ پھر گوشت کے وزن میں, گوشت کے ریٹ میں بکتا ہے. یعنی گویا کہ 1 کلو گوشت خریدنے والے کو 900 گرام یا 950 گرام گوشت ملتا ہے اور باقی اس کے ساتھ پانی ملتا ہے. تو یہ معاملہ کیسا ہے, صحیح ہے یا نہیں ہے؟ ظاہر سی بات ہے ایک عقل تو یہی کہتی ہے صحیح نہیں ہے, دھوکہ ہے, لیکن شریعت کیا کہتی ہے؟ بالکل شریعت جو کہتی ہے وہ ابھی بتا رہے ہیں آپ کو مفتی صاحب. اور اس کی آمدنی کا کیا حکم ہوگا, اس سے بچا کیسے جائے؟ آئیے چلتے ہیں اس سوال کی طرف اور دیکھتے ہیں مفتی صاحب کیا شرعی رہنمائی ارشاد فرما رہے ہیں.
میرا نام محمد کامران قریشی ہے, ہمارا تعلق گوشت کے فیلڈ سے ہے. احکام تجارت میں مفتی صاحب سے میرا سوال یہ ہے کہ گوشت میں پریشر لگانا کیسا, ذبح کرتے وقت دل کی رگ میں پانی کی موٹر لگا کر اس میں پانی بھرا جاتا ہے, جس طریقے سے دودھ میں پانی ملتا ہے اسی طریقے سے گوشت میں پانی ملتا ہے, جبکہ پریشر لگانے سے گوشت کا وزن بڑھ جاتا ہے, پریشر لگانے والے اسے کم قیمت میں فروخت کرتے ہیں, ہم اپنی پوری قیمت میں فروخت کرتے ہیں, میری اصلاح فرمائیے گوشت میں پریشر لگانا کیسا؟
گوشت کا وزن بڑھانے کے لیے جیسے ہی ذبح کرتے ہیں تو اس کی دل کی رگ میں پائپ لگا دیا جاتا ہے, تو اب وہ پانی اس کے جسم میں سرائیت کرتا ہے, اس کے جو کلیے وغیرہ ہوتے ہیں اس میں چلا جاتا ہے اور وزن بڑھ جاتا ہے, تو اب یہ پریشر والا گوشت بیچا جاتا ہے. مثال کے طور پر اگر بالکل صاف گوشت ہوتا تو 1 کلو ہوتا, پریشر کی وجہ سے 1.25 کلو ہو گیا, کچھ بھی وزن بن سکتا ہے. تو یہ پریشر والا گوشت بیچنا, چاہے وہ بازار کی قیمت پر بیچا جائے چاہے سستا کر کے بیچا جائے, ایسا کرنا کیسا؟
دھوکہ دینے کے نت نئے طریقے لوگ ایجاد کرتے ہیں, اور ایک تو اتنا گوشت کے باہر سے پانی چھڑکنا, تو گوشت اتنی جلدی پانی جذب نہیں کرتا, تو اب اس کا طریقہ یہ نکالا کہ اس کی جو مرکزی رگ ہے,
خون کی جو نالی,
दिल में, दिल के साथ जो रग है उसमें तेज मोटर चलाकर, मोटर जाए बाद एक प्रेशर से आती है,
सही,
शायद इसका नाम भी प्रेशर इसलिए बना है
जी, नहीं
कि बहुत स्पीड के साथ जो है वो पानी डाला जाता है और वो पानी 2-4-5 किलो तो चढ़ाते ही होंगे,
सही,
तो वो पानी अंदर जाके वजन का हिस्सा बन जाता है।
ठीक,
अब जब वो वजन का हिस्सा बनेगा तो गोया के आपने इसमें मिलावट कर दी,
सही,
यानी गोश्त का वजन है किसी हिस्से का 4-5 किलो, पानी के बाद 0.5 किलो और बढ़ गया,
बढ़ गया।
बल्कि मुझे बताया गया कि सिर्फ पूरे जिंदा और सालिम जानवर में ऐसा नहीं होता,
सही,
अब तो ऐसी टेक्नोलॉजी भी आ गई इन लोगों के पास, एक पीस भी लेकर जाएंगे ना,
ठीक है,
ये लोग आपस में करते हैं कि अभी ये रान है इसमें जरा प्रेशर लगा दो,
अच्छा,
तो वो रान की कोई ऐसी रग उन्हें पता है कि इस रग में अगर हम डालेंगे,
सही,
अपना पानी जिस तरीके से भी डालते होंगे तो फिर ये है कि इसके अंदर भी 0.5-2 किलो पानी चला जाएगा,
सही,
तो अब जो अज्जा है उसके अंदर भी ये सिलसिला हो गया है। अब बुनियादी तौर पर तीन तबके बनते हैं, एक वो आदमी है जो प्रेशर लगाने का काम करता है,
सही,
एक वो है जो उसके पास गोश्त लेकर जाता है,
ठीक है,
और एक वो है जो दुकान पे रख के बेचता है,
सही,
दुकान पे जो रख के बेच रहा है इसको भी पता है कि ये प्रेशर वाला है,
ठीक है,
जिसने इसको बेचा उसको भी पता है कि प्रेशर वाला है,
सही,
तो कोई अगर ये समझता है कि हमें तो पता है कि प्रेशर वाला है तो हमारे आपस में तो धोखा नहीं हुआ,
सही,
लेकिन इसकी बुनियाद है ग्राहक को धोखा देना,
ठीक है,
तो वैसे भी ये लोगों को चाहिए कि जहां कीमतों का बहुत ज्यादा फर्क मिले,
सही,
वहां जरा सोच समझ कर खरीदा जाए,
ठीक है।
एक साहब मुझे बता रहे थे मुर्गियों के ताल्लुक से भी,
मुर्गी,
तो उन्होंने किसी मुर्गी वाले से पूछा कि यार तुम तो इतना 150 महंगा देते हो, वो जो फुला मार्केट है वहां जो है ऐसा नहीं है, वहां 150 कम दिया जाता है, तो उसने कहा कि असल में होता ये है कि वो मुर्गी को उठा के पानी के ड्रम में डाल देते हैं, पानी के ड्रम में डाल दिया, 1-1.5 घंटे बाद उसको निकालेंगे तो पानी अच्छी तरह उसके अंदर जज्ब हो चुका होगा,
सही,
और उस मुर्गी का वजन बढ़ जाएगा,
ठीक,
उसके वजह से वो कीमत कम कर देते हैं। तो बहरहाल ये एक धोखा है। नबी अकरम अलैहिस्सलाम का एक मौके पर गल्ले की एक ढेरी के पास से गुजर हुआ, आप अलैहिस्सलाम ने जब उसके नीचे हाथ मारा तो नीचे से गंदम गीली निकली, ऊपर से गीली नहीं थी,
ठीक है,
उस पर आप अलैहिस्सलाम ने तंबीह फरमाई, तौबीक फरमाई,
ठीक है।
तो ये जो प्रेशर के जरिए या गोश्त के अंदर जिस तरीके से पानी डालने का सवाल हुआ, ये जो अमल है ये गैर शरई अमल है, मुसलमानों को धोखा देने की बुनियाद है,
ठीक है,
धोखा देने का सामान है। ऐसे अमल में जो भी मावनीन है, मुर्तकिबीन है, सब काबिले मुआखजा है, तो जायज नहीं इनके लिए ऐसा काम करना, इसमें धोखादेही का मामला है।
बाद ऐसे होते हैं कि उसमें स्प्रीन की गोली डालकर फिर पानी लगाते हैं, उससे गोश्त जो ना गलता जलती है, पीला हो जाता है।
हाँ, ये तो अलमान वाले हफीज कि डिस्प्रीन की गोली डाल के पानी के अंदर वो डालते हैं, जो बूढ़ा जानवर है,
सही है,
बूढ़ा जानवर है, उसके अंदर ये अमल किया ताकि जब ये गोश्त गले तो जल्दी गल जाए, और इनको इनका जो धोखा है, इन्होंने जो बछिया का गोश्त कहके बेचा है या छोटी उम्र का कहके बेचा है, वो जो राज है लोगों पर मुनकशिफ ना हो जाए, ये तो ऐसा नहीं है, तो बूढ़े जानवर का गोश्त है। अब डिस्प्रीन मिलाकर प्रेशर पानी मिलाकर पानी भरेंगे, कितने ऐसे मरीज होंगे जिनको डिस्प्रीन से परहेज होगी,
सही,
और वैसे भी गोली है ना
जी,
डिस्प्रीन तो हम एक गोली खाते हैं,
सही है,
लेकिन वही कोई जो है पूरा मुट्ठा भर के खा ले,
ठीक है,
तो उसकी सेहत पर क्या मुजिर असरात वारिद नहीं होंगे। ये अमल जो है ये भी अमल जुल्म है लोगों के साथ, जुल्म है, धोखादेही के साथ साथ जुल्म भी है,
ठीक,
तो बिलाशुबा ये नाजायज हराम अमल है, इसका करना हरगिज जायज नहीं है,
ठीक है। तो ये तो गोश्त का मसला था, ज़िमनन सब्जी के ऊपर भी पानी छिड़क रहे होते ठेले वाले, तो उसमें भी धोखा कहला गया, उससे भी वजन बढ़ता है क्या?
देखिए उसमें पानी की मिकदार पर डिपेंड करता है,
ठीक,
बाज़ुकात ही होता है कि हल्की फुल्की फुहार मारते हैं,
सही,
ताकि जो गिर्द वगैरह है वो जरा दूर हो जाए, और यानी मिट्टी और गिर्द अगर पड़ी रहेगी तो उसमें चमक नहीं आएगी।
सही।
तो इतना तो दुकानदार का हक है कि वो जरा सफाई सुथराई कर ले, थोड़ा सा पानी मार के मिट्टी विट्टी हटा दे, इस हद तक तो ठीक है।
सही।
लेकिन किसी का मकसद ये है कि मैं पानी इसलिए डाल रहा हूँ वजन बढ़ जाए, गीली हो जाए, तर बतर हो जाए और फिर जो है वो लोगों को देना चाहता है, ये अमल जायज नहीं है। जैसे एक मिसाल है, धनिया है या पुदीना है, तो इसका तो लेनदेन होता है डेयरी से, तुलकर ये नहीं बिकती आमतौर पर। अब कोई धनिया पुदीने में पानी मार रहा है तो उसका मकसद वजन बढ़ाना नहीं है,
ताजगी बरकरार।
वो एक तो ये वैसे भी जो ना वो पानी ना मारा जाए ना, बातचीत जैसी होती है तो उसमें मुर्दगी का अमल पैदा हो जाता है। जैसे पान का पत्ता है,
ठीक है,
पान के पत्ते को दो तरीके होते हैं, तो आप फ्रिज में रखें या उसको गीले कपड़े में, आप गीले कपड़े में या कागज में लपेट कर रखें, वरना वो मर जाएगा पत्ता, यानी जाया हो जाएगा। तो धनिया पुदीने में जो पानी मारा जाता है, इसके मकसद ये होते हैं कि तरोताजा रहे, इसके अंदर जो हयात है वो बाकी रहे।
सही।
और ये वैसे भी जो है वो तोल कर नहीं बेचा जाता। तो यहाँ जो कराइन है वो वाजे है कि मकसद यहाँ धोखा देना नहीं है।
सही।
लेकिन बाद जगहों पर धोखा देना होता है। आप पान का पत्ता लेने जाए तो वहाँ भी जो अच्छे दुकानदार होते हैं वो अच्छी तरह छिड़कते हैं पहले,
ठीक है,
यानी वो पानी डाल के रखते हैं लेकिन तौल करने से पहले छिड़कते हैं कि पानी अगर है तो वो जुदा हो जाए और सिर्फ पान का ही वजन हो,
ठीक है।
लेकिन बहुत सारे लोग
हो
सकता ना छिड़कते
हो,
वो ये कसरत करते होंगे पानी चला जाए, तो अब जो मामला होंगे वो धोखे पर मुश्तमिल होंगे।
ठीक है, जज़ाकअल्लाह कामरान भाई और इसी तरह दीगर जो इस्लाम भाई इस काम से वाबस्ता हैं, उम्मीद है कि कामरान भी ऐसा ना करते होंगे और खुद भी उन्होंने फरमाया, लेकिन जो ऐसा करते हैं उनको चाहिए कि इस तरह ना करें।
अल्लाह ताला हमें धोखा देने से भी महफूज फरमाए और धोखा खाने से भी महफूज फरमाए, रिस्क हलाल कमाने खाने खिलाने की तौफीक अता फरमाए। रिमिटे इस्लाम भाई और मदनी चैनल के नाजरीन, सिलसिले का वक्त इख्तिताम पजीर हो रहा है, मैं अर्ज करता चलूँ आइंदा इतवार यानी 9 जुलाई से इंशाअल्लाह अज़्ज़ा वजल अहकाम तिजारत एक नई आबोताब के साथ शुरू होगा इंशाअल्लाह अज़्ज़ा वजल। मुफ्ती अली असगर अत्तारी अलमदनी मुद्दज़िल्लाहुल आली हमारे साथ होंगे, फिजिकली यहाँ मौजूद होंगे। व्हाट्सएप के जरिए, कॉल्स के जरिए, टेक्स्ट के जरिए जो आपके सवालात आएंगे इंशाअल्लाह अज़्ज़ा वजल उस पर शरई रहनुमाई भी देंगे। 9 जुलाई को ही यानी आइंदा इतवार को दोपहर 2 बजे से लेकर असर तक आलमी मदनी मरकज फैजान मदीना में हज तरबियती इजतिमा हो रहा है, जिसमें इंशाअल्लाह अज़्ज़ा वजल दावत इस्लामी की मरकजी मजलिस शुरा के निगरान हाजी मोहम्मद इमरान अत्तारी मुद्दज़िल्लाहुल आली और रुकन शुरा हाजी अब्दुल हबीब अत्तारी मुद्दज़िल्लाहुल आली इंशाअल्लाह अज़्ज़ा वजल सुन्नत बरा बयान भी फरमाएंगे और हज पे जाने वाले आशिकान रसूल की इंशाअल्लाह अज़्ज़ा वजल तरबियत का भी सिलसिला होगा। तो आप हज पर जा रहे हैं, हज पे जाने का इरादा रखते हैं कि आपके अजीज व अकरीबा हैं, जान पहचान वाले हैं, तो जहाँ पर भी हों इंशाअल्लाह मदनी चैनल पर लाइव भी होगा, तो इस सिलसिले को जरूर देखिए, सुनिए, समझिए। अल्लाह ताला अमल की तौफीक अता फरमाए और जिन जिन से मुमकिन हो सके बाबुल मदीना कराची में आलमी मदनी मरकज फजान मदीना तशरीफ ले आए इंशाअल्लाह अज़्ज़ा वजल। यहाँ बैठ कर कैफ व सुरूर की कैफियत जो होगी वो जुदा होगी। सल्लु अलल हबीब सल्लल्लाहु ताला अला मुहम्मद सल्लल्लाहु ताला अलैहि वसल्लम। तुझको वास्ता तेरे